यस स्टुडियो टाइमका प्रायोजक राष्ट्रिय वाणिज्य ब्याङ्क तपाईँको आफ्नै ब्याङ्क।
यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। सरकारले चीनसँग हस्ताक्षर गरेको बेल्ट एण्ड रोड बीआरआई कोअपरेशन फ्रेमवर्क परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक फ्रेमवर्क अन्तर्गत 10 वटा परियोजना समावेश। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी। इजरायली युद्धक विमानहरूद्वारा सिरियाको राजधानी दमास्कस सहित महत्वपूर्ण सेवामा आक्रमण। र एनपीएल क्रिकेटमा कर्णाली एक्सद्वारा पोखरा एभेन्जर्स 7 विकेटले पराजित चितवन राइनोजमाथि लुम्बिनी लायन्सको 33 रनको जित।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर्जी नेपाल टेलिकमको 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकमको 4G
गेम खेल्दा नि टेन्सन नोजी नेपाल टेलिकमको 4G आफ्नो भन्य आफ्नै हो जी नेपाल टेलिकमको 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब समाचार विस्तारमा। सरकारले चीनसँग हस्ताक्षर गरेको बेल्ट एण्ड रोड बीआरआई कोअपरेशन फ्रेमवर्क सार्वजनिक गरेको छ। परराष्ट्र मन्त्रालयले आज वेबसाइट मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा यही मंगिर 19 गते दुई देश बीच भएको बीआरआई कार्यान्वयन फ्रेमवर्क सार्वजनिक गरेको हो। फ्रेमवर्कमा परियोजनामा लगानी गर्दा दुई देशको आवश्यकता अनुरूप सहयोग गर्ने वित्तीय मोडालिटीहरू तय हुने उल्लेख गरिएको छ। यस्तै दुवै देशले प्राविधिक वित्तीय व्यावसायिक र आर्थिक सम्भाव्यताको वस्तुनिष्ठ विश्लेषण गरेर प्राथमिकतामा परेका आयोजनाहरूको लागि बजेट छुट्याउने विषय फ्रेमवर्कमा पारिएको छ। फ्रेमवर्क अन्तर्गत 10 वटा परियोजनाहरूलाई समावेश गरिएका छन्। फ्रेमवर्क अन्तर्गत टोखा छहरे सुरुङ मार्ग, हिल्सा सिमिकोट सड़क परियोजना, किमाथाङका खाँदबारी सड़क र किमाथाङका पुल तथा आईएसपी परियोजना, चीन नेपाल क्रस बोर्डर रेलवे परियोजना नेपालतर्फ र अमरगढ़ी सिटी हल परियोजनालाई समावेश गरिएका छन्। यस्तै जिलोङ रसुवागढ़ी चिलिमे 220 केवी क्रस बोर्डर पावर ट्रान्समिशन लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाण्डु साइन्टिफिक सेन्टर र साइन्स म्युजियम, चीन नेपाल मैत्री औद्योगिक पार्क र झापा स्पोर्ट्स एण्ड एथलेटिक्स कम्प्लेक्स समावेश गरिएको छ। सभामुख देवराज घिमिरेले मानव अधिकारको विश्वव्यापी मान्यताप्रति नेपाल प्रतिबद्ध रहेको र त्यस अनुरूप संविधानमा गरिएका व्यवस्थाहरूको कार्यान्वयनमा पनि लागिरहेको बताउनु भएको छ। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयले आज सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले 3 तहकै सरकारले मौलिक हकको सुनिश्चित गर्ने प्रयास गरिरहेको बताउनुभयो। यस्तै समारोहमा राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकार संस्कृतिको निर्माण हुँदै गएकोमा खुशी व्यक्त गर्नुहुँदै त्यसलाई अझै प्रभावकारी बनाउँदै सुरक्षित विश्वको निर्माणमा लाग्नुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव एक नारायण अर्यालले समतामूलक समाजको निर्माण गरी मानवाधिकारको सम्मान गर्न सकिने भएकाले समाजमा रहेका विभेदको उन्मूलन गर्दै जानुपर्ने बताउनुभयो। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको आयोजनामा आयोजित जलपान कार्यक्रममा सभामुख घिमिरेले राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल, उपसभामुख इन्दिरा राणा मगर, राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरे, नेपाल सरकारका मन्त्रीहरू, विभिन्न संवैधानिक आयोगका पदाधिकारीहरू, नेपाल स्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधिहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको सहभागिता रहेको थियो। हरेक वर्षको December 10 मनाइने अन्तर्राष्ट्रिय मानवाधिकार दिवसको अवसरमा नेपालले पनि वर्षेनी विविध कार्यक्रमको आयोजना गरी मनाउँदै आएको छ। उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मानव अधिकार रक्षाका लागि सरकार निष्ठापूर्वक लागेको बताउनु भएको छ। 76 मानवाधिकार दिवसका अवसरमा राष्ट्रिय मानवाधिकार आयोगद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले मानवाधिकार आयोगको भूमिकालाई अझ प्रभावकारी बनाउन सरकार क्रियाशील रहेको बताउनुभयो। उहाँले मानवाधिकारको रक्षा र आयोगको कार्य सञ्चालनका लागि भौतिक एवं आर्थिक स्रोत सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले मानवाधिकार मैत्री हुन नसकेका कानून संशोधन हुनुपर्नेमा जोड़ दिनुभयो। त्यस अवसरमा मानवाधिकार रक्षकको सशक्त भूमिका निर्वाह गर्नुभएका वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद भण्डारीलाई दयाराम स्मृति पुरस्कार प्रदान गरिएको थियो भने वातावरण अधिकार रक्षामा योगदान गर्नुभएका धनुषाका लक्ष्मी महतोलाई पनि पुरस्कृत गरिएको थियो। दुवै पुरस्कारको राशि 50,000 रूपियाँ छ। नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले एक आर्थिक वर्षमा 5,00,000 रोजगारी सृजना गर्नुपर्ने बताउनु भएको छ। 76 अन्तर्राष्ट्रिय मानवाधिकार दिवसका अवसरमा मानवाधिकार तथा शान्ति समाजद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले युवा पलायन रोक्न देशमा रोजगारी सृजना आवश्यक रहेको बताउनुभयो। महामन्त्री थापाले एक आर्थिक वर्षमा कति राजस्व संकलन भयो भनेर मापन गरिए जस्तै वर्षमा कति रोजगारी सृजना भयो भनेर पनि मापन गरिनुपर्ने बताउनुभयो। उहाँले अबको समय ज्ञान अर्थतन्त्रको भएकाले त्यसका लागि आवश्यक जनशक्ति उत्पादनमा ध्यान दिनुपर्नेमा जोड़ दिनुभयो। मानवाधिकारको विश्वव्यापी घोषणा पत्र जारी भएको दिनको स्मरण गर्दै आज विभिन्न कार्यक्रमका साथ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
हरेक वर्ष डिसेम्बर 10 तारीकका दिन विश्वभर अन्तर्राष्ट्रिय मानवाधिकार दिवस मनाउने गरिन्छ। नेपालमा मानवाधिकारको पछिल्लो अवस्था सुधारोन्मुख रहेको भए पनि सन्तोषजनक हुन भने सकेको छैन। नागरिकका आर्थिक सामाजिक सांस्कृतिक अधिकारका सवालहरू अहिले पनि चुनौतीपूर्ण रहेको र त्यसको सुनिश्चितता हुन सकेको छैन। शिक्षा स्वास्थ्य रोजगारी सीमान्तकृत समुदायका सवालहरू र राज्यले प्रवाह गर्ने सेवा सुविधाहरू अझै पनि मानवाधिकार मैत्री हुन नसकेको राष्ट्रिय मानवाधिकार आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेल बताउनुहुन्छ।
खास गरी आर्थिक सामाजिक सांस्कृतिक अधिकारका सवालहरू अहिले पनि चुनौतीपूर्ण छन्। शिक्षाका स्वास्थ्यका कुरा रोजगारीका कुरा सीमान्तीकृत वर्गका सवालहरूमा सम्बोधन हुन सकेको छैन। राज्यका निकायहरूले प्रवाह गर्ने सेवा सुविधाको कुराहरू मानव अधिकार मैत्री हुन सकेका छैनन्। पीड़ितहरूले समयमै न्याय पाउन सकिरहेका छैनन्। अब संकटकालीन न्यायका सवालहरू उठेको 18 वर्ष बितिसक्दा पनि ती द्वन्द पीड़ितहरूले अहिले पनि न्याय नपाएको स्थिति छ।
विगतको द्वन्दकालमा भएका मानवाधिकार उल्लंघनका घटना सम्बन्धी उजुरीहरू आयोगमा अझै पनि पर्ने गरेको मानवाधिकार आयोगको तथ्याङ्कमा उल्लेख छ। पछिल्लो समय पीड़ितले लामो समयसम्म न्याय नपाएको महिला हिंसाका घटना, बाल अधिकार हननका घटना, वैदेशिक रोजगार र सहकारी ठगीका घटना, अभिव्यक्ति स्वतन्त्रताका विषय, राज्यका निकायले राम्रो सेवा प्रवाह नगरेको लगायतका घटनाका उजुरीहरू मानवाधिकार आयोगमा बढ़ी पर्ने गरेको आयोगले जनाएको छ। आयोगले उजुरीको अनुसन्धान गर्ने, बयान लिने, सत्य तथ्य पत्ता लगाउने र क्षतिपूर्ति तथा कार्यवाहीका लागि सरकारलाई सिफारिश गर्ने काम गर्दै आएको छ। मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि नागरिक समाजदेखि लिएर अन्तर्राष्ट्रिय समुदायले पनि नेपालको मानव अधिकारलाई चासोको रूपमा हेरेकाले मानव अधिकारको अवस्थामा सुधार ल्याउने विषयमा थप दबाव सृजना भएको र राष्ट्रिय मानव अधिकार आयोगले यसतर्फ सुधारका लागि कामहरू गरिरहेको आयोगका प्रवक्ता डाक्टर पोखरेल बताउनुहुन्छ।
अन्तर्राष्ट्रिय कम्युनिटीले पनि नेपालको मानव अधिकारलाई चासोका पूर्ण हेरेको छ। हामीले पनि काम गरिरहेका छौं। खास गरी राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार उल्लंघनका घटनाहरूको अनुसन्धान गरी दोषीलाई कारवाही र पीड़ितलाई क्षतिपूर्तिका लागि हामीले जति पनि सिफारिशहरू गरेका छौँ त्यो सिफारिशहरूको कार्यान्वयन हुन सकेको छैन। समग्रमा भन्दाखेरि देशको मानव अधिकार अवस्था सुधारोन्मुख तर सन्तोषजनक छैन।
मानव अधिकार उल्लंघनका घटनाका दोषीलाई क्षतिपूर्ति र कार्यवाहीको लागि गरिएका सिफारिशको कार्यान्वयनको पक्ष फितलो हुँदा पीड़ितले लामो समयसम्म न्याय पाउन सकेका छैनन्। नागरिकले अझै पनि लामो समय न्याय नपाएर बस्नुपर्ने अवस्थाको अन्त्यका लागि राज्यका निकाय तदारुकताका साथ लाग्नुपर्ने देखिन्छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
नेकपा एमाले केन्द्रीय सचिवालय बैठक शुरू भएको छ। ललितपुर च्यासल स्थित एमाले केन्द्रीय कार्यालयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुरू भएको एमाले केन्द्रीय कार्यालयका सचिव डाक्टर भीष्म अधिकारीले जानकारी दिनुभयो। बैठकमा अध्यक्ष ओलीको चीन भ्रमणको ब्रिफिङ, उपनिर्वाचनको समीक्षा, पार्टीको आन्तरिक जीवन र समसामयिक राजनैतिक विषयमा छलफल शुरू भएको हो। नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भोलि बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय तीनकुनियामा भोलि र पर्सी बस्ने बैठकमा सांगठनिक गतिविधि, जिल्ला तथा प्रदेशका अधिवेशन, नेताहरूको कार्य विभाजन, स्थानीय तहको उपनिर्वाचनको समीक्षा र मुलुकको समसामयिक राजनैतिक विषयमा छलफल हुने उपमहासचिव तथा केन्द्रीय कार्यालयका सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो। उपप्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले महिला अधिकार स्थापनामा स्वर्गीय मंगला देवी सिंहको योगदान अतुलनीय रहेको बताउनु भएको छ। नेपाल महिला संघकी संस्थापक अध्यक्ष मंगला देवी सिंहको 100 जन्म जयन्तीका अवसरमा नेपाल महिला संघ काठमाडौँले आज आयोजना गरेको कार्यक्रममा उप प्रधानमन्त्री सिंहले महिला अधिकार प्रजातन्त्र र समानताका लागि मंगला देवी सिंहको योगदान अतुलनीय रहेको बताउनुभयो। उप प्रधानमन्त्री सिंहले राणाकालमा महिलालाई मताधिकार शिक्षा पैतृक सम्पत्तिमाथिको हक अधिकार र नीतिगत तहमा महिला प्रतिनिधित्वका लागि मंगला देवीले गरेको संघर्षले हालको उपलब्धि हासिल भएको बताउनुभयो। उप प्रधानमन्त्री सिंहले संविधानमा प्राप्त अधिकारलाई सदुपयोग गरेर देशको विकासमा अघि बढ़नुपर्ने बताउनुभयो। गृहमन्त्री रमेश लेखकले अपराधमा संलग्न भएको आरोप लागेका व्यक्तिमाथि अनुसन्धान हुँदा मानव अधिकारको हनन नहुने बताउनु भएको छ। सुर्खेतमा आज आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले कर्णालीमा शान्ति सुरक्षाका विषयमा चुनौती नभए पनि अपराध हिंसा लागू औषध आत्महत्या र घरेलु हिंसा चुनौतीका रूपमा देखा परेकाले यसको निरूपणमा सरकारले नयाँ ढंगले सुरक्षा योजना तयार पार्ने बताउनुभयो। सरकार मानव अधिकार रक्षाका लागि प्रतिबद्ध रहेको उल्लेख गर्नुहुँदै मन्त्री लेखकले सार्वजनिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेमाथि लागेको आरोपको अनुसन्धान हुनुलाई मानव अधिकारसँग जोड्न नहुने बताउनुभयो। मन्त्री लेखकले सहकारी ठगी प्रकरणमा जोड़िएका सभापति लामी छानेमाथि भइरहेको अनुसन्धान प्रभावित पार्न भइरहेका गतिविधिहरू सही नरहेको बताउनुभयो। गृहमन्त्री लेखकले वर्तमान गठबन्धन सरकारको मुख्य एजेण्डा भनेको भ्रष्टाचार मुक्त र सुशासन सहितको राष्ट्र निर्माण रहेको बताउनुभयो। उहाँले लुम्बिनी प्रदेशमा रहेका कर्णाली प्रदेशका महत्वपूर्ण प्रहरी संरचनाहरू यथाशीघ्र सारिने पनि बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय एकता सुदृढ बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। नेकपा माओवादी केन्द्र भरतपुर महानगर कमिटिद्वारा आज चितवनमा आयोजित खबरदारी सभामा अध्यक्ष प्रचण्डले देशको राजनीति सोचे जस्तो सहज नभएको बताउनुभयो। अध्यक्ष प्रचण्डले राष्ट्रिय एकता र स्वाधीनताको सुदृढीकरणमा नयाँ चुनौती देखा परेकाले सबै सतर्क रहेर राष्ट्रिय एकतालाई सुदृढ गर्दै अघि बढ़नुपर्ने बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताउनुभयो। चितवनमा पत्रकारसँग कुरा गर्दै उहाँले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकांक्षा कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ केन्द्रित रहेको बताउनुभयो। एक फरक प्रसंगमा उहाँले चिनिया विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई नेपालको हितमा रहेको बताउनुभयो। चीन र अमेरिका अहिलेका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको विषयमा चासो राख्नु स्वाभाविक भएको उहाँले बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले सुदूरपश्चिमलाई प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लागि परेको बताउनु भएको छ। अछामको साफे बगरमा आज आयोजित कार्यक्रममा मन्त्री पाण्डेले पर्यटनको क्षेत्रमा दीर्घकालीन परिणाम आउने गरी काम भइरहेको बताउनुभयो। उहाँले सुदूरपश्चिममा रहेका प्रमुख धार्मिक पर्यटकीय स्थलहरू खप्तड़ बढ़ीमालिका लगायतका क्षेत्रहरूमा पूर्वाधार विकास गर्न र हवाई सेवा प्रभावकारी बनाउनेतर्फ आफ्नो जोड़ रहेको बताउनुभयो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले सबै प्रकारका हिंसा र विभेद अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। आज धनुषाको जनकपुर धाममा आयोजित लैंगिक हिंसा निवारण सम्बन्धी अन्तर्क्रियामा मन्त्री शाहले हिंसामा परेकालाई राज्यले संरक्षण गर्नुका साथै हिंसा गर्नेमाथि कानूनी कार्यवाही हुने भएकाले सबै व्यक्ति सचेत हुनुपर्ने बताउनुभयो। मन्त्री शाहले आफूले कहिल्यै हिंसा नगर्ने र हिंसा नसहने विषयमा हरेक व्यक्तिले संकल्प गर्न जरूरी रहेको बताउनुभयो। सहकारीमा सर्वसाधारणको बचत हिनामिनाको आरोपमा प्रहरी हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको आरोपबारे राष्ट्रिय मानवाधिकार आयोगले उच्च प्रहरी अधिकारीहरूसँग सोधपूछ गरेको छ। शुक्रबार राति चितवनबाट पोखरा पुर्याउँदा चितवन प्रहरीले लामिछानेलाई दुर्व्यवहार गरेको भने उजुरी परेपछि आयोगले प्रहरीसँग सोधपूछ गरेको हो। प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी टेक बहादुर तामाङ सहित प्रहरी उच्च अधिकारीहरूसँग हिजो आयोगले हिरासतमा रहनुभएका सपा सभापति लामिछानेको हिरासत बसाई भेटघाट र बयानका लागि एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा अप्नाइएको विधिबारे जिज्ञासा राखेको थियो। आयोगको जिज्ञासाको जवाब दिनुहुँदै एआईजी तामाङले लामिछानेमाथि प्रहरीले दुर्व्यवहार गरेको भनी परेको उजुरीमाथि कुनै सत्यता नरहेको हिरासतमा रहँदा न्यूनतम मानव अधिकारबारे संवेदनशील बनेको आफन्त तथा कानून व्यवसायीलाई निरन्तर भेटघाटमा समेत प्रहरीले सहजीकरण गरेको जवाफ दिनुभएको थियो। बाह्रमा गढ़ीमाईको दर्शन गरेर सिराह फर्कदै गरेको जीप रौतहटमा दुर्घटना हुँदा 8 जनाको मृत्यु भएको छ। दुर्घटनामा 5 जना घाइते भएका छन्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत रौतहटको लमाहामा गए राती जीप दुर्घटना हुँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्र निगाहपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिनुभयो। जीप अनियन्त्रित भई रूखमा ठोकिएको थियो। दुर्घटनामा सिराहाको अर्नमा नगरपालिका तीन बठिया टोलका रामकुमारी देवी महरा शकुन्तला देवी महरा, उर्मिला महरा, लरुवती देवी महरा, महगी देवी महरा, फूलमती देवी चमार र चालक श्री कुमार यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका राधाराम, आर्यन राम, देवकुमारी महरा, ऋतिक महरा र कन्यादेवी महरालाई उपचारका लागि पर्सा पठाइएको प्रहरीले जनाएको छ। अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वावलम्बन जीवन पद्धति केन्द्रले आज आयोजना गरेको कार्यक्रममा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवड़ाले जाति र पार्टीभन्दा माथि उठेर अपाङ्गताको मानव अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाका कानून न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले अपाङ्गता भएका व्यक्तिको राजनीतिक अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सक्दो पहल गर्ने उद्घोष पनि गर्नुभयो। सांसद रञ्जु कुमारी झाले अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्ति नै जागरूक हुनुपर्ने भन्नुहुँदै व्यक्तिको विवेकमा भर पर्ने पनि बताउनुभयो। कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको लागि स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष टेक बहादुर गुरूङले संविधानमा भएका अपाङ्गता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी प्रावधान स्पष्ट नभएको बताउनुभयो। कार्यक्रममा राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालका अध्यक्ष प्रतिमा गुरूङले कार्यपत्र समेत प्रस्तुत गर्नुभएको थियो। इजरायली युद्ध विमानहरूले सिरियाको राजधानी दमास्कस सहित महत्वपूर्ण क्षेत्रमा आक्रमण गरेका छन्। राष्ट्रपति बसर अल असदको दशकौं लामो शासन अन्त्य भएता 310 भन्दा बढ़ी आक्रमण भएको समाचारमा जनाइएको छ। यसैबीच सिरियाको कामचलाउ सरकारको प्रधानमन्त्रीमा मोहम्मद अल बसीर सन् 2025 मार्च 1 सम्मका लागि नियुक्त हुनुभएको छ। जापान सरकारले सन् 2040 सम्ममा सौर्य र वायु जस्ता नवीकरणीय ऊर्जा स्रोतहरूलाई देशको सबैभन्दा ठूलो ऊर्जा स्रोत बनाउने लक्ष्य लिएको छ। योजनाले सन् 2040 सम्ममा कुल विद्युत उत्पादनको 40-50% नवीकरणीय ऊर्जाको योगदान दिने प्रस्ताव गरेको थियो, जसले थर्मल पावरलाई उछिनेर 30-40% योगदान पुर्याउँछ। हाल जापानको ऊर्जा नीतिले सन् 2030 सम्ममा नवीकरणीय ऊर्जाको 36-38% हिस्सा लिने लक्ष्य राखेको छ। यसैबीच आणविक ऊर्जाले विद्यमान लक्ष्य ढाँचामा आफ्नो 20% हिस्सा कायम राख्नेछ। यस्तै नवीकरणीय ऊर्जासँगै अन्य डिकार्बोनाइजेसन प्रयासहरूमा प्रमुख घटकको रूपमा काम गर्नेछ। डिकार्बोनाइजेसन भनेको वायुमण्डलमा कार्बन डाइअक्साइड हटाउन वा घटाउन प्रयोग गरिने शब्द समेत हो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
नेपाल उद्योग परिसंघले नेपालको आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गरेको छ। विभिन्न 11 देशका लागि प्रस्तावित राजदूतहरूसँग आर्थिक कूटनीतिमा केन्द्रित भएर गरेको छलफलमा परिसंघले त्यस्तो सुझाव दिएको हो। छलफलमा परिसंघका अध्यक्ष राजेश कुमार अग्रवालले कूटनीतिका माध्यमबाट आर्थिक सम्बन्ध विस्तारलाई पहिलो प्राथमिकतामा राख्न प्रस्तावित नेपाली राजदूतहरूलाई आग्रह गर्नुभयो। नेपालमा लगानीकर्ताहरूलाई पूँजी परिचालनमा अभिप्रेरित गर्न, निर्यात प्रवर्धन गर्न देश केन्द्रित बेग्लै आर्थिक रणनीति बनाउनु पर्ने र विदेशी लगानीकर्ताका लागि सबै नेपाली राजदूतावासमा सम्पर्क व्यक्ति तोकिनु पर्ने अध्यक्ष अग्रवालले जोड़ दिनुभयो। छलफलमा प्रस्तावित राजदूतहरूले उच्च व्यापार घाटा कम गर्न, नेपाली उत्पादनको प्रवर्धन गर्न, पर्यटन प्रवर्धन गर्न, उद्योग, जलविद्युत र पूर्वाधार विकासमा लगानी प्रवर्धन गर्न आफूहरूले सक्दो पहल गर्ने धारणा व्यक्त गर्नुभयो। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको बैठकले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन 7-सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ। सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी निर्देशक समितिको मंगलबार अर्थ मन्त्रालयमा भएको बैठकले राष्ट्रिय समन्वय समितिका संयोजक नै संयोजक रहने गरी कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलले सम्पत्ति शुद्धिकरण तथा आतंककारी कार्यमा वित्तीय लगानी निवारण सम्बन्धी संलग्न निकायहरू बीच आवश्यक समन्वय गर्ने जनाइएको छ। नेपाल चिनी उद्योग संघले चिनीको अनधिकृत रूपमा भइरहेको आयातलाई अविलम्ब रोक लगाउन सरकारसँग माग गरेको छ। स्वदेशमा स्थापित चिनी उद्योगहरूले गत सिजनमा उत्पादन गरेको चिनी उद्योगहरूमा हाल मौजदात रहेको भन्दै खुला सीमाका कारण भइरहेको चिनीको अनधिकृत आयात रोक्न संघले सरकारसँग माग गरेको हो। गत सिजनमा उत्पादित चिनी केही उद्योगहरूमा मौजदात रहेको र खुला सीमाका कारण हाल अत्यधिक मात्रामा भइरहेको चिनीको अनधिकृत पैठारीका कारणले गर्दा चालू क्रसिङ सिजनमा उत्पादन हुने चिनी समेत समयमा नै बिक्री नभई मौजदात रहने अवस्था रहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। संघले खुला सीमाका कारण अत्यधिक चिनी आयात हुँदा स्वदेशी उद्योगबाट उत्पादित चिनी बिक्री हुन नसकी मौजदात रहन जाँदा कृषकलाई समयमा नै उखुको भुक्तानी गर्न समस्या भएको र केही उद्योगहरू बन्द नै हुन पुगेको समेत उल्लेख गरेको छ। नेपाली बजारमा मंगलबार छाप भएको सुनको मूल्य प्रतितोला 2,100 रूपियाँले बढेको छ। मंगलबार नेपाली बजारमा छाप भएको सुन प्रतितोला 1,52,200 रूपियाँमा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखरामा सड़क महोत्सव आयोजना हुने भएको छ। रेस्टुरेन्ट एण्ड बार एसोसिएशन रेवान पोखराको आयोजनामा आगामी पुसको 13-17 गतेसम्म सड़क महोत्सव हुन लागेको सड़क महोत्सवका संयोजक विकास भट्टराईले जानकारी दिनुभयो। महोत्सव पोखरामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न महत्वपूर्ण बन्दै गएको रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले उल्लेख गर्नुभयो। धरानमा आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले आगामी माघ 14 बिजनेस एक्सपो आयोजना हुने भएको छ। नेपाल उद्योग व्यवसायी महासंघ धरान उपमहानगर समितिले स्थानीय रंगशालामा माघ 26 फागुन 10 गतेसम्म एक्सपो आयोजना गर्ने तयारी भएको महासंघका अध्यक्ष शिवराज श्रेष्ठले जानकारी दिनुभयो।
अब खेल समाचार।
कप्तान रोहित कुमार पौडेलको अलराउण्डर प्रदर्शन प्रेरित लुम्बिनी लायन्सले पहिलो जित हासिल गरेको छ। जारी नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आफ्नो 5 खेलमा पहिलो जित हासिल गरेको हो। लुम्बिनी लायन्सले चितवन डाइनोजलाई 33 रनले हराए। लुम्बिनीले दिएको 167 रनको लक्ष्य पछ्याएको चितवनले विश्व ओभरमा 8 विकेट गुमाएर 134 रन मात्रै बनाउन सक्यो। चितवनका लागि ब्याटिङ तर्फ लुक भेन्केस्टाइलले सर्वाधिक 31 रन बनाए। कप्तान कुशल मल्ल 20 रनमा आउट भए। रवि बोपारले 12 रन बनाउँदा सन्तोष कार्कीले 10 रन बनाए। यता बलिङ तर्फ लुम्बिनीका लागि रोहितले 4 विकेट हात पारे। रामन साइन्स 2 र अभिषेक गौतम र साद बिन जफरले 1 विकेट हात पारे। यसअघि त्रिवी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित 20 ओभरमा 6 विकेट गुमाएर 167 रन बनाएको थियो। लुम्बिनीका लागि रोहितले 80 रनको अर्धशतकीय पारी खेले। त्यस्तै साद बिनले 52 रनको अर्धशतकीय पारी खेले। त्यसअघि अर्जुन साउथ 15 रनमा आउट हुँदा टोम मेरिकले 10 रन बनाए। यता चितवनका लागि बलिङतर्फ रिजन ढकाल 3 कुशल मल्ल र रञ्जित कुमारले समान 1-1 विकेट लिए। यो जितसँगै 5 खेलबाट लुम्बिनीले पहिलो अङ्क जोडेको छ। यता पराजित चितवन भने शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ। उसले 5 खेलबाट 3 जित 2 हार सहित 6 अङ्क रहेको छ। अर्को खेलमा गुलसन झा र सर्विक बाल्टोनले शानदार ब्याटिङ गर्दै कर्णाली याक्सलाई 3 जित दिलाएका छन्। कर्णालीले पोखरा एडभेन्चरलाई 7 विकेटले पराजित गरेको हो। पोखराले दिएको 104 रनको लक्ष्य पछ्याएको कर्णालीले 15 ओभरमा 3 विकेट गुमाउँदै 106 रन बनाएको थियो। जितसँगै कर्णालीले 5 खेलबाट 6 अङ्क पुर्याएको छ। पोखराको भने 4 खेलमा 1 जित र 3 खेलमा हार बेहोरेको छ। कर्णालीका गुलसनले अवजित रहँदै 49 रनको इनिङ्स खेले। बाल्टोनले 42 रन बनाए। पोखराका विपिन खर्ती सागर ढकाल र कुशल भुर्तेलको नाममा 1 विकेट रह्यो। एन्फा महिला सुपर लिग पुस 18 गतेदेखि हुने भएको छ। अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार लिगका शीर्ष 5 क्लबसँग एन्फा कम्प्लेक्स 7-2 बाटोमा छलफल गर्दै मिति तय गरेको हो। एन्फाका अनुसार लिग पुस 18 गतेदेखि माघ 16 गतेसम्म काठमाडौँमा हुनेछ।
अब मौसम। आगामी 24 घण्टामा कोशी प्रदेशका पहाड़ी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 20.6, न्यूनतम 7 डिग्री सेल्सियस, काठमाडौँको अधिकतम तापक्रम 17, न्यूनतम 5.5 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 19, न्यूनतम 7.5 डिग्री सेल्सियस, वीरेन्द्रनगरको अधिकतम 19.5, न्यूनतम 3.5 डिग्री सेल्सियस, रदिपायलको अधिकतम तापक्रम 21 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 6.6 डिग्री सेल्सियस। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। सरकारले चीनसँग हस्ताक्षर गरेको बेल्ट एण्ड रोड बीआरआई को अपरेशन फ्रेमवर्क परराष्ट्र मन्त्रालयद्वारा सार्वजनिक फ्रेमवर्क अन्तर्गत 10 परियोजना समावेश। अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना। नेकपा एमाले केन्द्रीय सचिवालय बैठक, पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी। इजरायली युद्धक विमानहरूद्वारा सिरियाको राजधानी दमास्कस सहित महत्वपूर्ण सेवामा आक्रमण र एनपीएल क्रिकेटमा कर्णाली याक्सद्वारा पोखरा एभेन्जर्स 7 विकेटले पराजित चितवन राइनोजमाथि लुम्बिनी लायन्सको 33 रनको जित। यसका साथै रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।